نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا، أما بعد. برادران اسلام اور خواتین اسلام، ابھی جو آیات حضرت مولانا صاحب نے آپ کے سامنے اور ہمارے سامنے تلاوت فرمائی، ان میں ایک بہت ہی خاص مضمون مسلمانوں کے بارے میں ہے. وہ مضمون ایسا ہے کہ ہر جگہ وہ کام دیتا ہے، دینی زندگی میں، اسلامی زندگی میں ہر جگہ اس کی ضرورت ہے، اور جہاں ایسا ماحول ہو کہ دین پر چلنے میں دشواری ہو وہاں تو وہ بہت ہی کام دیتا ہے. اور ہم ایک ایسی جگہ پر ہیں جہاں بہت سی دشواریاں ہمیں پیش آتی ہیں، اس لیے ہمارے لیے تو وہ بہت ہی اہم ہے. اور یہ اللہ تعالیٰ نے حضور صلی اللہ علیہ وسلم کی امت کے ساتھ محبت کے اظہار میں فرمائے ہیں یہ باتیں، اور ان کے کردار اور ان کے کوالٹیز کی کو اپریشیٹ کرنے کے لیے نازل فرمائی ہے یہ آیت. ایک خاص واقعہ ہوا تھا، ایک خاص بات پیش آئی تھی جس کو اللہ نے بہت ہی پسند فرمایا. اسی لیے حدیث شریف میں آتا ہے کہ جب جبرائیل علیہ السلام یہ آیتیں لے کر حضور پاک صلی اللہ علیہ وسلم کے پاس تشریف لائے تو 70,000 فرشتوں کے جلوس کے ساتھ آئے تھے. عام طور پر عادت یہ تھی کہ وہ آ جاتے تھے وہی لے کے اللہ کے پاس سے، لیکن بعض بعض مرتبہ ایسا ہوا ہے کہ اس کو ایک خاص شکل میں، خاص شان کے ساتھ، شوکت کے ساتھ، عظمت کے ساتھ اس کو لانے کی شرافت و بزرگی بتانے کے لیے ایک طریقہ عمل بدلتا بھی تھا. تو اس میں یہ بھی ہے کہ جب یہ آیتیں نازل ہوئی تھیں تو اکیلے حضرت جبرائیل نہیں آئے تھے، ان کے ساتھ 70,000 فرشتے تھے. 70,000 فرشتے جبرائیل کے ساتھ کیے جانا اللہ تبارک و تعالیٰ کے حکم سے تھا، اور اللہ تبارک و تعالیٰ کا ایسا کرنا یہ مسلمانوں کے ساتھ خوش ہونے کی وجہ سے تھا. مسلمانوں کے ساتھ خوش کیوں ہو گئے تھے اللہ پاک جس کی وجہ سے یہ آیت اتاری؟ تو ہوا یہ تھا کہ اللہ تعالیٰ نے علم وحی کے ذریعے سے، وحی کے ذریعے سے جناب رسول اللہ صلی اللہ علیہ وسلم کو یہ بتایا، جو آپ نے پھر امت کو بتایا، کہ یہ دنیا میں انسانوں کو عمل کرنا ہے اور اس کا اسی کے اعتبار سے معاملہ ان کا آخرت میں ہوگا. یہ دنیا امتحان کی جگہ ہے، عمل کرنے کی جگہ ہے، میں نے عمل کرنے کے لیے یہ سیٹ اپ کیا ہے. ان کی حکمت ہے اس میں، ان کا کوئی کام حکمت سے خالی نہیں ہوتا. تو یہاں عمل کریں گے، جیسا یہ عمل کریں گے اس کو باضابطہ اس کا جائزہ لیا جائے گا، اور پھر اس اعتبار سے ان کے ساتھ میں برتاؤ ہونے والا ہے. گندم از گندم برو یا جو زجو، جو گیہوں بوئے گا گیہوں کاٹے گا، جو کوئی اور چیز بوئے گا جو بوئے گا تو وہ جو کاٹے گا. اس میں ایک بات اللہ نے فرمائی کہ تم جو کرو گے اس کا میں حساب لوں گا، حتیٰ کہ جو تم چھپا کے کرو گے اپنے جی میں اس کا بھی حساب لوں گا، اور جو علانیہ کھلم کھلا کرو گے اس کا بھی حساب لوں گا. تو جو اپنے آدمی اپنے جی میں چھپا کر کرتا ہے تو کچھ تو کام وہ ہیں جو لوگوں سے چھپا کر کرتا ہے، اور کچھ کام وہ ہوتے ہیں جو جی میں اپنے چھپاتا رہتا ہے اور ٹاک کرتا رہتا ہے کہ مجھے یہ کرنا ہے، یہ کرنا ہے، یہ کرنا ہے، یہ کرنا ہے. حدیث نفس، اپنے نفس سے باتیں کرتا رہتا ہے. تو جتنی پلاننگ، جتنے منصوبے، جتنے خواہشات آدمی کے دل میں آتے ہیں، اللہ نے فرمایا کہ اس کا بھی حساب لوں گا. ان تبدو ما فی انفسکم، اللہ مالک ہے، للہ ما فی السماوات و ما فی الارض، اللہ مالک ہے آسمانوں کا اور زمینوں کا، تو اس کے اندر کی تو چیزیں آٹومیٹک آ گئیں. یہی وجہ ہے کہ دوسری جگہ پر یہ فرمایا گیا کہ اس کے اندر کا بھی، لہو ما فی السماواتی وما فی الارضی وما بینہما وما تحت الثرا، وہی مالک ہے آسمانوں کا، وہی مالک ہے ان سب چیزوں کا جو زمین میں ہے، وہی مالک ہے ان سب چیزوں کا جو ان دونوں کے بیچ میں ہے، اور وہی مالک ہے ان سب چیزوں کا جو تحت الثرا میں ہے، زمین کے نیچے ہیں۔ مالک کو اختیار ہے کہ وہ جو چاہے رول بنائے، اونرشپ ہوتے اس لیے کہ اس میں آپ کو تصرف کا حق حاصل ہو جاتا ہے۔ آپ مکان خریدتے ہیں، پلاٹ خریدتے ہیں، آپ کو اختیار ہے کہ آپ اس میں جو چاہے کریں، جہاں چاہے آپ باتھ روم بنا لیں، جہاں چاہیں آپ بیڈ روم بنا لیں، جہاں چاہے لیونگ روم بنا لیں، جہاں چاہے کچن بنا لیں، جہاں چاہیں گراج بنا لیں، جہاں چاہیں گریس لگا لیں، آپ کو اختیار ہے۔ مملوک یعنی جو زمین آپ نے خریدی، جو مکان خریدا، اس کو یہ بولنے کا حق نہیں رہتا کہ صاحب میں ہی ملا تھا آپ کو گندا کرنے کے لیے، یہ نہیں بول سکتا۔ اور یہ اونرشپ تو عارضی ہوتی ہے، ہم زمین خریدتے ہیں، زمین بناتے نہیں، زمین تو بنائی ہوئی اس کی جو اس کا مالک حقیقی ہے۔ ہم پلاٹ خریدتے ہیں، پلاٹ بناتے نہیں، پلاٹ کا مالک حقیقی تو وہ ہے جو اس نے اس کو پیدا کیا ہے۔ تو عارضی ہے، ٹیمپرری اور اضافی اس کو کہتے ہیں۔ وہ ملکیت ملتی ہے، وہ اونرشپ ملتی ہے تو اس میں اتنے اختیارات ہوتے ہیں، جو خالق و مالک ہے اس کو تو اور بھی اختیارات زیادہ ہوں گے۔ تو وہ کانسیپٹ لانے کے لیے پہلے یہ مضمون اللہ نے سنایا کہ اللہ مالک ہے آسمان اور زمین کا، جو چاہے کرے، کیوں کا سوال نہیں ہو سکتا اللہ سے، وائے اللہ سے پوچھا نہیں جا سکتا، کیوں صاحب؟ ہم آپس میں ایک دوسرے کو تو وائے کر لیتے ہیں، اللہ کو وائے نہیں بول سکتے۔ پانچ نمازیں کیوں کی صاحب؟ دو میں لائن چھپا کے آہستہ سے قرآن شریف پڑھو، تین میں زور سے پڑھو، کیوں صاحب؟ وائے کا سوال اللہ سے نہیں کر سکتے، کیونکہ اس کا آنسر سب سے پہلے یہ ہے کہ میں مالک ہوں۔ تو فرمایا کہ اللہ مالک ہے آسمانوں کا، اللہ مالک ہے زمینوں کا۔ پھر فرمایا کہ جو کچھ تم اپنے جی میں چھپاتے ہو یا ظاہر کرتے ہو، ان تبدو ما فی انفسکم او تخفوہ یحاسبکم بہ اللہ، اللہ تم سے حساب لے گا اس کا۔ حضرات صحابہ رضی اللہ عنہم بہت سنسیٹیو تھے اللہ کو حساب دینے کے معاملے میں، کہ حساب میں ہم فیل نہ ہوں۔ یہ ایسا میتھ ہے جس میں کوئی نمبر کم نہیں ہونا چاہیے، حساب اللہ پاک لیں گے تو ہم حساب دے دیں گے، اور حساب دینا ہی اصل، اور حساب دینے کے لیے اسلام ہے، اپنے عمل کا حساب دینے کے لیے اسلام ہے۔ تو صحابہ نے کہا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم، ہمارے لیے اتنی دشواری کی بات اور اتنا بوجھ پڑا ہے اللہ پاک کی اس بات سے کہ ہماری لگتا ہے کہ ہماری کمریں ٹوٹ گئیں۔ جب کسی کام کا برڈن اتنا زیادہ آدمی فیل کرے کہ بھائی یہ تو میں امپاسبل ہے میرے لیے، تو بہت اس کے لیے مشکل ہو جاتی ہے۔ تو صحابہ سے عرض کیا، صحابہ نے عرض کیا حضور اکرم صلی اللہ علیہ وسلم سے کہ اس سے تو ہماری کمریں ٹوٹ گئیں، کیسا ہم اس کو نمٹائیں گے؟ چونکہ نماز پڑھنا ہے، روزہ رکھنا ہے، زکوٰۃ دینا ہے، حج کرنا ہے، خیرات کرنا ہے، اچھا سلوک کرنا ہے، حقوق ادا کرنا ہے، رائٹس دینے ہیں، یہ ہیں، یہ تو سمجھ میں آتی بات۔ جی میں جو تم بولو گے وہ پوچھوں گا، جو تمہارے جی میں چھپی ہوئی باتیں ہیں ان کا بھی حساب لوں گا، جو کھلی ہوئی باتیں ہیں ان کا بھی حساب لوں گا، اس پہ تو ہمارا بس چلتا ہی نہیں۔ آدمی کے دل میں تو ایسی بہت سی باتیں آتی ہیں جو کرنے کی نہیں ہوتی، اور اللہ کہہ رہے ہیں کہ میں حساب لوں گا، تو ہم کہاں سے حساب دے پائیں گے اس بات کا؟ صحابہ کے عرض کرنے کا مقصد یہ تھا کہ دعا کر کے اس کو معاف کرا دیں، کہ جو ہمارے جی میں ہم سوالات کرتے ہیں، وہ بات کرتے ہیں، خواہشات کرتے ہیں، ڈیزائرس آتے ہیں، وہ معاف ہو جائیں۔ تو آپ صلی اللہ علیہ وسلم نے یہ نہیں فرمایا کہ ٹھیک ہے میں معافی کی درخواست کرتا ہوں، آپ نے یہ فرمایا کہ تم یہ کہو کہ ہم مانتے ہیں آپ کی بات اور کریں گے، آپ جو فرما رہے ہیں وہ ہم سنتے ہیں اور مانتے ہیں اور ہم اس کو کر دیں گے، ٹھیک ہے، ایکسیپٹ، سائن کر دو اس پہ۔ حضور صلی اللہ علیہ وسلم نے کہ ادب سیکھو، اور ادب یہ ہے کہ جب اللہ نے ایک بات فرمائی تو لے لینا اس کو، بعد میں دیکھا جائے گا جو کچھ ہوتا ہے۔ اور یہ بھی نہیں بولنا کہ ہم نے لے لیا لیکن ہم سے ہوگا نہیں، یہ بھی نہیں بولنا، یہ بولنا کہ ہم نے سن لیا اور ہم کر کے بتائیں گے، ٹھیک ہے، ہم تیار ہیں اس کے لیے، یہ بولو۔ چونکہ اس سے پہلے کے جو اہل کتاب گزرے ہیں انہوں نے ایک بے ادبی کی تھی، اس پر ان کو بہت سخت وبال آیا۔ انہوں نے کہا تھا کہ پہلے تو یہ کہا کہ صاحب یہ بہت سخت احکام ہے ہم نہیں لیتے، تو اللہ تبارک و تعالیٰ نے طور پہاڑ جس کے اوپر تورات نازل ہوئی، اس طور پہاڑ کو ہی ان کے سر پہ اٹھا دیا تھا، قرآن پاک میں ہے یہ بات، ورفعنا فوقہم الطور، پہاڑ کو ان کے سر پہ کر دیا تھا ہم نے کہ بات مانو میری ورنہ ابھی اس کے نیچے پیس دوں گا. جو ضدی ہوتا ہے نا اس کو بائی فورس کروانا پڑتا ہے، اور جو محبت کا ہوتا ہے خوش طبع ہوتا ہے اس کو ترغیب دے دینا کافی ہوتا ہے، اس کو بولنا کافی ہوتا ہے. قوموں کی خصوصیات ہیں کچھ، اس قوم کی خصوصیت ضدی پن ہے، ہٹ دھرمی ہے، بدتمیزی ہے. انہوں نے کہا تھا کہ بھئی ہم سے کہاں ہوگا، یہ پنچایت کو کون پالے گا یہ؟ تو اللہ نے فرمایا کہ اچھا نہیں پالنا ہے، میں بھی کرتا ہوں انتظام. جبرائیل سے کہا کہ پہاڑ سر پہ کر دیں ان کے، اور جبرائیل علیہ السلام نے پہاڑ سر پہ کر دیا، فرمایا کہ یا تو مانو یا ابھی اس کے نیچے کچلے جاؤ گے. کہیں گے ٹھیک ہے ٹھیک ہے ٹھیک ہے ٹھیک، مان لیا. لیکن جب واپس آئے تو کیا کہا؟ سمعنا وعصینا، سن تو رہے ہم لیکن ہوگا نہیں ہم سے یہ کام. بھائی ہوگا کیسا نہیں، جب میں بول رہا ہوں تو کرنا پڑے گا، یہ تھا مسئلہ. تو ان کے اس کہنے پر اللہ بہت ناراض ہوئے تھے، ان کا مزاج کی خصوصیت کا ظہور ہو گیا تھا کہ بھائی وہ اس ٹائپ کے لوگ ہیں یہ. حضور صلی اللہ علیہ وسلم نے صحابہ کی جو تربیت فرمائی تھی وہ بالکل دوسری کائنڈ، دوسری قسم تھی. وہ بالکل وہاں یہ بات تھی کہ سرنڈنگ، ہم نے آپ سے محبت کی، ہم آپ پر ایمان لائے، آپ سے محبت کرتے ہیں، آپ کے حبیب سے محبت کرتے ہیں، ہماری جان مال جذبات عزت وطن دولت بیوی بچے خواہشات سب قربان ہیں. ٹوٹ کر چاہنا جس کو، جیسے سچا عاشق ٹوٹ کر محبت کرتا ہے، اس کو نہ اس کی پرواہ ہوتی ہے کہ کون عزت کرے گا کون بے عزتی کرے گا، لوگ کیا بولیں گے لوگ کیا کہیں گے، نہیں، پرواہ ننگ و نام نہیں ہوتی. عاشق بدنام کو پرواہ ننگ و نام کیا. تو صحابہ جو ہے نا وہ ٹوٹ کر محبت کرنے والے تھے اللہ سے، اور محبت کی صفت ہی ایک ایسی ہے کہ جس کی وجہ سے انسان کو شرافت اور بزرگی حاصل ہے دوسروں پر، اور یہی وہ کوالٹی ہے کہ جس کے صحیح استعمال ہونے پر آدمی فرشتوں سے آگے نکل جاتا ہے، اور اس کے غلط استعمال کرنے پر آدمی جانوروں سے نیچے اتر جاتا ہے، اور جانوروں میں بھی جو کم ترین سطح کے جانور ہیں ان سے بھی نیچے اتر جاتا ہے. بعض جانور وہ ہیں جو کسی کو ہرٹ نہیں کرتے، طوطا فاختہ کبوتر یہ وہ، بس اپنا دانہ چگ لیا، اپنے گھونسلے میں آ گئے، اپنے بچے ہو گئے تو ان کو پال لیا، کسی کو ہرٹ نہیں کرتے. بعض وہ ہوتے ہیں کہ جب تک وہ دوسرے کا پیٹ نہیں پھاڑیں گے ان کا پیٹ نہیں بھرتا، شیر بھیڑیا درندہ ورندہ. اور بعض جانور وہ ہوتے ہیں کہ دوسرے کا پیٹ بھی پھاڑیں گے ان کا پیٹ نہیں بھرتا پھر بھی پھاڑیں گے. اب سانپ اگر کسی کو کاٹتا ہے تو سانپ کا پیٹ بھرتا ہے کوئی؟ بچھو اگر کسی کو ڈستا ہے تو بچھو کو اس میں کیا ملتا ہے؟ کچھ بھی نہیں ملتا. جب انسان اپنی اس صفت کے استعمال میں غلط ہوتا ہے تو پھر وہ سانپوں اور بچھوؤں سے نیچے چلا جاتا ہے. پھر تو سانپوں کے بھٹ میں بھی آپ جائیں گے تو یہ نہیں دیکھیں گے ایک سانپ دوسرے سانپ کو ایسا ڈستا ہے جیسے ایک انسان دوسرے انسان کو ڈستا ہے. جنگلی سوروں کے ریوڑ میں آپ چلے جائیں گے، جنگلی خنزیروں کے، تو آپ یہ نہیں دیکھیں گے، جو اس کو سینگ ہوتے ہیں، دانت ہوتے ہیں لمبے لمبے، وہ ایک دوسرے کو ایسا دانت اور سینگ نہیں مار رہے ہوتے جیسے ایک انسان دوسرے کو مار رہا ہوتا ہے. اس کے غلط استعمال میں یہ حالات ہوتے ہیں. اسی وجہ سے حضور پاک صلی اللہ علیہ وسلم نے سب سے زیادہ اس کو بلڈ فرمایا تھا اللہ کے ساتھ، اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ. تو اس میں ایک بات ان میں یہ پیدا ہوئی تھی کہ ہر قسم سے حضور پاک صلی اللہ علیہ وسلم کی بات ماننا، سننا اور ماننا. تو آپ نے فرمایا کہ ادب یہ ہے کہ جب ہم اللہ کے ہو گئے، اللہ کو مان لیا، تو اب اللہ تبارک و تعالیٰ جو بولیں وہ سن لو، ٹھیک ہے صاحب. اور یہی وہ خاص بات تھی کہ معراج میں جب حضور صلی اللہ علیہ وسلم تشریف لے گئے تھے تو اللہ نے 50 نمازیں دی تو 50 کے 50 لے لی. ادب ہوتا ہے بڑے کا، تمہاری امت پہ 50 نمازیں فرض کرتا ہوں. جی سرکار، ٹھیک ہے لائیے، 50 کا تحفہ لے کے آ گئے. اور یہ بھی ایک کانفیڈنس تھا کہ 50 بھی دوں گا تو کر ڈالیں گے، یہ میری امت ہے، اگر ان کو 50 بھی دوں گا تو کر ڈالیں گے. اور میں آپ سے سچ بتا رہا ہوں کہ اگر 50 بھی دیتے تھے نا کر ڈالتی امت، پورے نہیں کرتے جیسے 5 بھی پورے نہیں کرتے، مگر ایک ایسا طبقہ ہوگا جو خاص ہوگا جو 50 کیا اس سے زیادہ کروا لو. آپ لے آئے، وہ آپ کو جو کام کرنا تھا وہ آپ نے کر لیا. پھر حضرت موسیٰ علیہ السلام کو جو کام کرنا تھا وہ انہوں نے کیا، وہ اللہ نے ہی تو لگایا ان کو، کس نے سجایا ان کو؟ دوسرے سائڈ سے اللہ تبارک و تعالیٰ نے ان کو لگا دیا کہ بھائی یہ 50 بہت ہیں، جتنا میں نے دیا وہ لے کے تو چلے گئے، مگر تمہاری ان کی امت پہ ہیں بہت ہی. और ये कमज़ोर उम्मत है, ये मेरे महबूब की उम्मत है, इन पे इतना बर्डन मुझे नहीं लगता। तो मूसा अलैहिस्सलाम ने कहा कि मैं दो नमाज़ें नहीं पढ़वा सका बनी बनी इसराइल से, तुम कहाँ से भाई 50 पढ़वा लोगे, जाओ बोलो। कहेंगे अच्छी बात है मैं जाता हूँ। गए वहाँ पर, अल्लाह से दरख्वास्त की, एक रिवायत में 5-5 की है, एक रिवायत 10-10 की है। 10 नमाज़ें माफ़ हो गई, फिर 10 नमाज़ें माफ़ हो गई, फिर 10 नमाज़ें माफ़ हो गई, फिर 5 नमाज़ें माफ़ हो गई, 4 के बाद 5वें में 5 नमाज़ें माफ़ हो गई। फिर उसके बाद हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से, मूसा अलैहि सलाम तो इस पर भी मुसिर थे कि नहीं कम से कम 2 करा लो बस। हम लोग भी अपने दिल में सोचते होंगे कि मूसा अलैहि सलाम की बात शायद मान ली जाती तो अच्छा था, ज़रा मज़ा रहता थोड़ा सा, एक मरतबा शाम में, एक मरतबा सुबह में। लेकिन जाते हुए अल्लाह ताला ने 5 पे एक बात फरमा दी थी, वो ये कि यह है तो 5 लेकिन सवाब 50 का है इसमें। अल हसनतु बिअशरि अमसालिहा, नेकी 10 के बराबर है, एक नमाज 10 नमाज़ों के बराबर, तो 5 50 के बराबर हैं। और एक बात ये फरमा दी थी अल्लाह ने, ला युबद्दलुल क़ौलु लदय्या, बात मेरे पास बदलती नहीं है, 50 का ऑफ़र दे चुका हूँ, 50 का देना 50 के सवाब का देना है ना, 50 का ऑफ़र दे चुका हूँ, दूंगा पूरा 50 का सवाब। तो आपने इससे रीड कर लिया था आप इस इरशाद से अल्लाह रब्बुल इज़्ज़त के भाई ये तो रखना ही रखना है। तो फरमाया मूसा अलैहिस्सलाम से कि मुझे शर्म आती है फिर दोबारा वापस जाने से। तो बात ये इस पर याद आई कि जब अल्लाह ने 50 दिए तो 50 के 50 को सरकार ने ले लिए। तो सहाबा से जब ये बात आई कि हमारी तो कमरें टूट गई, हम अपने दिल की बातों का हिसाब कैसे देंगे, अल्लाह पाक को हमारे इख्तियार में नहीं है, तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया कि तुम अभी अदब इख्तियार कर लो और ये बोलो कि हम ईमान भी लाए, मानते भी हैं और करेंगे भी। तो जब अल्लाह तबारक व तआला ने उसके बाद वाली आयत नाजिल फरमा दी जो जिब्राइल लेकर आए, आमन रसूल बिमा उन्जिल इलैहि मिन रब्बी, रसूल ईमान ले आए जितना उन पे नाजिल किया गया, जो नाजिल किया गया, वल मुमिनून और ईमान वाले भी ईमान ले आए, कुल्लु आमन बिल्लाह व मलाइकतिही व कुतुबिही व रुसुलिही, सब अल्लाह को भी मान गए, अल्लाह के फरिश्तों को भी, अल्लाह की किताबों पर भी, अल्लाह के रसूलों पर भी, ला नुफर्रिकु बैना अहद मिन रुसुलिही। और ये उन्होंने कह दिया, इससे पहले कालू महजूफ है, कहा उन्होंने कि हम ईमान ईमान के रसूलों पर ईमान लाने में तफरीक नहीं करेंगे, ईमान लाने में फ़र्क करने की इजाज़त नहीं है, मरतबों में फ़र्क करने की इजाज़त है, हम किसी को मानेंगे किसी को नहीं मानेंगे ये नहीं बोल सकते, मज़हब बाकी नहीं रहता। फिर ये एक बहुत बड़ी बात है कि किसी भी एक की एक पैगंबर को झुठलाना अल्लाह को झूठा करार देना है, और अल्लाह को झूठा बोलने के बाद अल्लाह पर ईमान बाकी नहीं रहता है, इसे सारे पैगंबरों को मानना पड़ता है। इसलिए हम ईसा अलैहिस्सलाम को भी मानते हैं, मूसा अलैहिस्सलाम को भी मानते हैं, इब्राहिम अलैहिस्सलाम को भी मानते, सारे पैगंबरों को हम मानते हैं। अब वो ईसा को मानते हैं मसलन, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को नहीं मानते तो गए काम से, अल्लाह को झूठा समझ रहे हैं। कुरान पाक में है कि जो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम को नहीं मानेगा उसने अल्लाह को झूठा करार दिया। फमन अज़लमु मिम्मन इफ्तरा अलल्लाहिल कदिब, उससे बड़ा जालिम कौन है जो अल्लाह की तरफ झूठ मनसूब कर रहा है। अल्लाह कह रहा है ये मेरे पैगंबर हैं और तुम कह रहे हो कि नहीं हम खाली ईसा को मानेंगे, खाली मूसा को मानेंगे, ये क्या बात हुई साहब। ईमान वालों के लिए, ईमान के लिए शराइत में से ये है कि सारे पैगंबरों पर ईमान लाना पड़ेगा, सारे पैगंबरों की तालीमात अप्लाई करनी नहीं पड़ेगी। अमल के वास्ते तो जो करंट है कानून वो चलेगा, जो कैंसिल हो गया वो नहीं चलेगा। अमेंडमेंट होता है कानून में, तब्दीली होती, चेंजेस होते हैं कवानीन में। तो पहली किताबों जो नाजिल हुई थी उनमें जो कानून था वो अल्लाह ही का दिया हुआ था, इसमें कोई शक नहीं, लेकिन वो कैंसिल हो गया। अब एक मरतबा कैंसिल होने के बाद फिर थोड़ी चलता है वो, जब नया उसकी जगह पर आ चुका है। 200 साल पहले अमेरिकन गवर्नमेंट के जो कवानीन थे बाहर है उसमें उसके काफ़ी अमेंडमेंट हुए, उसमें काफ़ी तब्दीलियाँ हुई। अब आप लेके बैठ जाएँ कि नहीं मैं अमेरिकन सिटीज़न हूँ, मैं तो अमेरिका के कानून को ही फॉलो कर रहा हूँ, किसी और को नहीं कर रहा, यह है कि ये 200 साल पहले का था, चलेगी बात, एक्सेप्टेबल है ये चीज़, किसी के पास भी नहीं है, कान पकड़ के निकाल देंगे। नहीं सब हम तो इंजील को मानेंगे, बाइबल को मानेंगे, हम चूँकि अहले किताब, लिहाजा चलेगी, कहाँ से चलेगी। ममैन यब्तगी गैर अल-इस्लाम दीनन फलन युक़बल मिन्हु, ऐलान आ गया कि अब इस्लाम के अलावा कोई और दिन चलने वाला है नहीं, सब कैंसिल है, हिस्सा ख़त्म। मानना अलग चीज़ है, उसको उस पर अमल करना अलग चीज़ होती है। तो सहाबा ने कहा कि हम मानते हैं, तो अल्लाह ने फरमाया कि कुल नामना बिल्लाहि व मलाइकतिही व कुतुबिही व रुसुलिही ला नुफर्रिकु बैना अहदि मिन रुसुलिही व क़ालू समिअना व अतअना। अरे साहब, उन्होंने तो कह दिया कि हमने सुना और मानेंगे, हालांकि अल्लाह पाक को ही पता है कि यह ऐसी बात का मैंने हुक्म दिया कि जिसमें हुक्म देने में सिर्फ ईमान का टेस्ट था, अमल का टेस्ट नहीं था उसमें, मानते नहीं मानते वही देखना था, करते नहीं करते वो देखना था ही नहीं, वहाँ पे क्योंकि बाद में उसको कैंसिल फौरन ही कर दिया है, तो जिस चीज़ को कैंसिल करना था उसको कराना मकसूद नहीं था। ये तो नहीं है कि उन सहाबा के कहने की वजह से अल्लाह ने कैंसिल किया, नहीं, वो तरतीब कुरान पाक तो पहले से लिखा हुआ है, कैंसिल तो करना ही था उसको, मगर टेस्ट ये लेना था कि इनके अंदर मानने का जज्बा कितना है, वो लेवल पूरा हो फुल हो गया नहीं हो गया ईमान का, वो लेवल फुल हो गया नहीं हो गया मोहब्बत का, ये था वो मसला। उस पर अल्लाह तबारक व फरमाया फिलअप अब हो गया काम इनका, वो कालू समिअना व अताना, उन्होंने कह दिया कि भाई हमने सुना और मानेंगे, उफरान का रब्बना व इलैक अलमसीह, मानेंगे, लेकिन हम समझते हैं कि हम कोताही करेंगे इसलिए हम माफ़ी मांगते हैं, अल्लाह माफ़ कर देना, मगर हम करेंगे। अल्लाह ने फरमाया ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, तो मैंने नहीं पता कि अल्लाह पाक किसी को मुकल्लफ नहीं करता है मगर उसकी ताकत के बकदर। अब जो तुम्हारे जी में बात आती है तुम्हारे ताकत में नहीं है तो हम क्यों हिसाब लेंगे, लेकिन हमें हक पहुँचता है बोलने का कि हम लेंगे हिसाब, हम ये देखना चाहते थे कि तुम मानते कि नहीं मानते। उसके बाद वाली आयतें हैं। तो मेरे भाइयों मेरी बहनों, चाहे हम अमेरिका में हों, चाहे इंडिया पाकिस्तान में हों, मलेशिया में हों, सूडान में हों, सोमाल में हों, कहीं क्यों हों, किसी जगह के रहने वाले हों, मुसलमान हैं, ईमान वाले का जज्बा ये होना है कि अल्लाह पाक ने जो हुक्म दिया वो मानना है और करना है। अब करने में कोताही होगी, इन्वायरमेंट होता है, हालात होते हैं, माहौल होता है, कुछ होता है कुछ नहीं होता, ये गुफरानक परवरदिगार माफ़ कर दीजिए हमको हमसे गलती हुई, बाकी चेंज नहीं करेंगे हम उसको। दो चीज़ें अलग अलग हैं, एक ये है कि मान लेना, लेकिन नहीं हो सकने पर अपनी गलती का इकरार कर लेना कि है बात तो वही जो आप फरमा रहे हैं लेकिन हमसे हो नहीं रहा, अल्लाह माफ़ करे, आप दुआ कर दीजिए कि अल्लाह माफ़ कर दे और हम इस्लाह की कोशिश करेंगे, और ये है कि चूंकि हमसे हो नहीं रहा लिहाजा चेंज कर लें। अरे है ही नहीं इस्लाम में इतनी सख्ती ब्रादर, दिस इज़ अमेरिका, ये अमेरिका है, यह दीन में सख्ती नहीं है, यहाँ पे नहीं कर सकते ये सब काम, ऐसा कहा ही नहीं कुरान में, ऐसा हदीस कहाँ बताओ, हदीस में कहाँ बताओ, कुरान पाक कुरान की अलिफ नहीं मालूम, हदीस की बा नहीं मालूम, कहाँ बताओ। वो असल में वो उस जज्बे का इजहार है कि जिसमें आदमी के अंदर मुनाफ़क़त वाली फीलिंग आनी शुरू होती है। हमारा काम यह है कि उलमाए किराम बता रहे हैं कुरान में ये है हदीस में ये है, बिल्कुल ठीक है आमन्ना सदक़ना, लेकिन कुछ आदत नहीं है, माफ़ करें, बुराई हमसे हो रही है, गलती हो रही है, माफ़ करें, अल्लाह ताला हमें माफ़ कर दे, दुआ कर दें, ये बिल्कुल अलग चीज़ है। इसमें तब्दीली नहीं है कुरान और हदीस की, इसमें तब्दीली नहीं है दीन की, दीन एज इट इज़ है, हम मानते हैं कि दीन एज इट इज़ है, हम जिस जगह पर हैं जिन हालात में है वो हमसे हो नहीं रहा पूरा, उसमें तो अल्लाह पाक ने अपनी मगफरत के बख्शिश के सहूलत के दरवाजे खोले हुए हैं कि मानता तो था करता नहीं था, बाप को बाप ही नहीं मान रहा इस वजह से बात भी नहीं मान रहा कि मेरे पास इसका कोई डीएनए सबूत नहीं है कि तू ही मेरा बाप है, ये बोल रहा है। एक ये है कि बाप को बाप मान रहा लेकिन मानता नहीं, तो बोलता है कि है तो मेरा ही मगर है जरा ऐसे ही है मगर है तो मेरा ही, दोनों में बहुत बड़ा फ़र्क है। कुरान और हदीस की जो बात आ जाए मुहक्किकीन की तरफ से, उलमा की तरफ से, और उलमा ही ज़्यादा सही समझते हैं उसको, गैर आलिम नहीं समझ सकते सही, इसमें कोई बड़ापन नहीं होता जो उलमा कहते हैं, हम तो खैर सुना रहे हैं उनकी बात, हम खुद उलमा में नहीं हैं, हम तो एक तालिब इल्म आदमी हैं, एक बात बस बता रहा हूँ, कुरान कुरान और हदीस के जो आलिम हैं वो जो बात करते हैं वो होती है जो कुरान और हदीस की होती है, वो तशरीह का हक रखते हैं, वो क्वालिफाइड हैं उसके लिए, उनको राइट बनता है, और जो आदमी क्वालिफाइड नहीं होता उसको राइट नहीं बनता चाहे उसको ज़ुबान आती हो। जैसे वकील जो है वो राइट रखता है कानून की तशरीह का, वो अदालत में पेश हो सकता है, जज उसकी बात को एक्सेप्ट करेगा। एक आदमी वकालत तो नहीं पढ़ा हुआ है लेकिन यह है कि उसको आती है ज़ुबान, कानून जिस ज़ुबान में लिखा हुआ है वो ज़ुबान आती है, बोला नहीं नहीं आई नो मैं खुद करूँगा, तो भाई आप वकील हैं आप लॉयर हैं, कहेंगे नहीं बाजू कटो। जो कानून दाँ है चाहे वो यहाँ का हो इस ज़ुबान को जानता हो किसी और जगह से आके उसने पढ़ा हो, जापानी हो, कोरिया का हो, चाइना का हो, इंडिया का हो, पाकिस्तान का हो, सबको कानून की तशरीह के लिए खड़े होने का हक होता है, दिफा करने का हक होता है, और सबको तो नहीं होता। तो इनको चूंकि अल्लाह तबारक व तआला ने इस काम में लगाया हुआ होता है, उलमा को ज़िंदगियों में लगाए हुए होते हैं, उसूल से सीखे हुए होते हैं, तफसील में जाए हुए होते हैं, डिटेल पूरी पढ़ी हुई होती है, तो ये जो तशरीह करेंगे वो सही होगी, ट्रस्ट के काबिल है। दूसरे में चूंकि ये रिक्वायर्ड पूरे नहीं होते तो वो ट्रस्ट के काबिल नहीं हो, चीज़ भरोसा नहीं हो सकता उस पर, पता नहीं कहाँ की बात बोल रहा है, एक जगह एक बात देख ली मगर उसके उसी से रिलेटेड और कहाँ कहाँ ये बात है उसको क्या मालूम, इसमें और कोई शरायत है उसको क्या मालूम, उसको तो एक जगह एक आयत का उसने तर्जुमा देखा। तो क्या ये बात है कि एक आयत का तर्जुमा पढ़ने के बाद में उस आयत का जो मजमून है वही अप्लाई होगा, या उसके साथ और भी चीज़ें लगी हुई हैं? हदीस में उस आयत का क्या बयान मौजूद है, उसमें उसकी तशरीहात कहाँ कहाँ पर हैं, कुरान पाक में उस आयत की और क्या डिटेल्स हैं, और उसमें कुछ शराइत तो नहीं है और कुछ रिक्वायर्ड तो नहीं है, ये सारा मजमून कब आएगा? ये तो पूरे पूरी वाकिफियत के बाद आएगा। तो जो उलमा की तरफ से कानून की तशरीह आ जाए उसके बारे में क्या है, आमन्ना सद्दकना, मान लिया हमने और हम करेंगे भी। बाकिया नहीं होता, अमली दुश्वारियों की वजह से नहीं होता, आदत की वजह से नहीं होता, माहौल की वजह से नहीं होता, मजबूरियों की वजह से नहीं होता। नहीं होना अलग चीज़ है, नहीं मानना अलग चीज़ है। जो चीज़ नहीं हो रही उसको चेंज कर लेना, अपने अपने फेवर में बना लेना, वो दीन में तब्दीली है, तहरीफ दीन है वो, और तहरीफ दीन माफ़ नहीं है, क्योंकि तहरीफ दीन इनकार दीन को शामिल है, दीन का इनकार है, और इनकार दीन कुफ्र है। तो ये तो मेरे बहनों, हम सब भाइयों बहनों के लिए इंतहाई यानी बहुत ख़ास मजमून है कि इस मुल्क में खसूसियत से ईमान वाले का काम, और ईमान वाले का काम ये है कि जो मसला, जो हक, जो अल्लाह का हुक्म, जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम का पाकीदा तरीक़ा और आपकी सीरत से जो रोशनी हमें हासिल हो वो उसको मानना है, हम मानते हैं उसको, और उसको करना भी है, करने का इरादा भी करना है। लेकिन नहीं हो रहा तो अल्लाह से माफ़ी मांगेंगे, इसलाह करेंगे, आज नहीं कल, कल नहीं परसों, परसों नहीं परसों, क्योंकि ये आयतें पढ़ी गई थी इस मुनासिबत से एक मजमून जहन में आ गया, तो ये मैंने आपके सामने गोश गुजार कर दिया। बाकी आज की गुफ्तगू का हमारा मौजू, अपने साथियों से मैंने मशवरा किया तो वो कह रहे थे कि हमारी मुआशरत के सिलसिले में, हमारे घरों की इस्लामी ज़िंदगी के बारे में कुछ मुजाकरा हो जाए, कुछ बातें आ जाएँ, तो वो अगर सामने आ जाएँ तो अच्छा है। ना उस सिलसिले में हम लोग कोई ऐसा ख़ास मजमून बना के वो स्टडी करके आने के आदी नहीं हैं, क्योंकि इसी में आदमी रहता है तो फिर इसको इतनी ज़रूरत नहीं पड़ती है। तो इंशाल्लाह उस लाइन से कुछ बातें मैं आपके सामने गोश गुजार करने की कोशिश करूँगा, मगर मुझे पहले अंदाज़ा चाहिए कि टाइम कितना है आपके पास। साथियों की बशाशत अगर एक और आधा घंटा पौन घंटा चले तो कोई हर्ज नहीं है, इतना लंबा भी नहीं करना है ना कि बादर हो जाए बंदा, इतना ये भी नहीं है कि ये देख ले कि गुंजाइश है तो ठीक है भी, बात सुनो थोड़ी सी। क्योंकि दीन की बात का जब भी मुजाकिरा होगा उसमें नफ़ा होगा, ईमान जितना है उसके एतबार से अल्लाह के दीन की बात में नफ़ा है। वज़क्किर फ़इन्नज़्ज़िक्रा तन्फ़ुल मुमिनीन, आप याद दिलाओ, याद दिलाना ईमान वालों को नफ़ा देता है। इखलास होना चाहिए सुनने वाले में भी, और सुनने वाले का इखलास और सुनाने वाले में भी। सुनाने वाले का इखलास अल्लाह की रज़ा हो, ये ना हो कि बाद में मेरी तारीफ़ हो रही नहीं हो रही, कैसा बयान किया, कैसे नहीं बयान किया, कैसी तकरीर थी, क्या थी, क्या अल्लाह राज़ी हो जाए, और ख़ुद अमल करने की नीयत हो कि मुझे भी अमल करना है इस पर, तबलीग की नीयत हो कि मुझे इसको उम्मत तक पहुँचाना है, सुनने वालों की भी नीयत ये हो कि हम अपनी इसलाह के लिए सुन रहे हैं, जो नफ़ा की बात हमारी होगी हम उस पर अमल करने की कोशिश करेंगे, कर रहे हैं उस पर, तो और मज़ीद उसमें अपनी आज़म को पुख्ता बनाएंगे। और सुनने वाले की गलती नीयत की क्या होती है, ये आम जनरल सुनने सुनाने के क्या अहकाम हैं, जरा देखें बयान कैसा करते हैं, किया तो था इन्होंने भी ठीक, लेकिन वो जो पहले वाला था ना वो इससे ज़्यादा स्ट्रांग था, पता नहीं क्या बोल रहे थे, उसको बेचारे को ज़ुबान ही नहीं आती हमारी, ज़ुबान यार मन तुर्की व मन तुर्की रमीदानम, उसको इंग्लिश बोलने नहीं आता तो क्या वो जानता है, वो तो उसको जो है उसको तो कुछ मालूम ही नहीं गरीब को, मगर हम बैठ गए थे मोहब्बत में, कोई कुछ नहीं याद, कोई कुछ नहीं याद, कोई कुछ, ये गैरुल्लाह के लिए हो जाता है। फिर हम सब सुनते हैं इसलिए, बहनें हों या भाई हों, कि अल्लाह पाक हमसे राज़ी हो जाए, हमारे नफ़ा की कोई बात हमारे सामने आए तो हम उसको इख्तियार कर लें। तो जब भी दीन की बात इस नीयत से सुनी सुनाई जाएगी उसमें नफ़ा होगा। तो मेरे भाइयों, मेरी बहनों, हमारी इस्लामी ज़िंदगी के हिस्सों में से एक हिस्सा जो है वो हमारी मुआशरत है, हमारे रहन सहन घर के, हमारे मामलात घर के साथ, हमारे हुकूक़ घरों के साथ, मियाँ के बीवी पर हुकूक़, बीवी के मियाँ पर हुकूक़, माँ बाप के औलाद पर हुकूक़, औलाद के माँ बाप पर हुकूक़, पड़ोसी के पड़ोसी पर हुकूक़, हमें कैसे रहना चाहिए, हमारी तर्ज़ ज़िंदगी क्या हो, हमारे घरों में रहाइश का स्टाइल क्या होना चाहिए, उसमें कौन कौन सी चीज़ों का इंतज़ाम हो, कैसी चीज़ों का इंतज़ाम हो, उसके भी अपने मसले होते हैं। बाज़ों के तहारत खाने बिल्कुल बैत क़िबले की तरफ या पीठ के मुँह किए हुए हैं या पीठ किए हुए होते हैं, मुसलमान के घर का तो ये मसला नहीं है, ये तो गैर मुस्लिम के घर का है। अगर ख़रीदते वक्त ऐसे ही था तो आपको चेंज कराना लाजिम है, नहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अन युस्तक़बल अल क़िबला व अन युस्तदबरा, فنہانہ ان تستقبل القبلۃ، کیا ہے وہ؟ استقبال کرو اس سے بھی منع فرمایا ہے، استدبار کرو اس سے بھی منع فرمایا ہے، ولیکن شرق ہوا غرب ہو، نہ پیٹ کر سکتے بیت اللہ کی طرف استنجا کے وقت میں، نہ منہ کر سکتے، تو سیٹنگ جو ہے نا چینج ہونی ضروری ہوتی ہے مسلمان گھر کے مسائل میں. مسلمان گھر غیر مسلم کے گھر کی طرح نہیں رکھ سکتا اپنا گھر، مسلمان کے گھر میں وہ چیزیں نہیں ہو سکتی جو غیر مسلم رکھا کرتے ہیں، جو الاؤ ہے تو آپ رکھ سکتے ہیں، ورنہ وہ اسلامی گھر باقی نہیں رہا. ہمارے یہاں ہندوستان میں غیر مسلم اپنے گھروں کے سامنے ایک خاص کلر کرتے ہیں اور اپنے گھر کے دروازے پر ایک نشان بناتے ہیں اوم کا. اجازت نہیں ہے اسلام اہل اسلام کو اس کی، کہ تمہارا گھر ایسا نہیں ہو سکتا کہ باہر سے دیکھ کے غیر مسلم کا گھر لگے. خاص قسم کے زنار پہنتے ہیں، ڈورا پہنتے ہیں، مسلمان کو اجازت نہیں ہے کہ وہ ڈوری ڈالے اپنے کمر میں ایسے یوں، ہزار اس کے احرام کے ٹائپ کی ہوتی ہے ڈوری، تو زنار نہیں باندھ سکتے. کیوں؟ اس واسطے کہ معاشرت کے خلاف ہے یہ چیز. رہن سہن وضع قطع لباس تہذیب تمدن کلچر، گھر کا کلچر کیا بتا رہا ہے؟ اسلام کو بھی بتاتا ہے اور بے اسلامی کو بھی بتا دیتا ہے. آپ کچھ بھی مت بولیں، ایک عالم آپ ایک لفظ نہ بولیں، ایک عالم کو گھر میں چھوڑ دیں کہ گھر دیکھ کے آ کے بتاؤ کہ اسلامی تہذیب کا حامل ہے یا نہیں ہے، وہ ایک منٹ میں بول دے گا. آپ معاشرت والے مسائل ہوتے ہیں، کھاتے کیسا ہم لوگ ہیں، سوتے کیسا ہم لوگ ہیں، بات چیت کا طور طریق کیا ہے، چھوٹوں کے ساتھ سلوک کیا ہے، بڑوں کے ساتھ سلوک کیا ہے، مہمانوں کی آمد و رفت میں ہمارا برتاؤ کیا ہوتا ہے، یہ سب چیزیں معاشرت کہلاتی ہیں. یہ اسلام کا ایک حصہ ہے باضابطہ، اور اہم ترین حصہ ہے یہ، اور اس میں اسلامی تعلیمات کی رعایت نہیں ہونے کی وجہ سے مسلمان پریشان ہیں. اپنی فیملی لائف میں اور اپنی گھریلو زندگی میں جتنے مسلمان ہیں، معاف کرنا ذرا میں معذور ہوں اس لیے پیر اٹھا لے رہا ہوں، چونکہ کرسی پر موضوع بھی نہیں ہے تو لوگوں کو پسند نہیں آتا، اس لیے معذرت کر رہا ہوں. ہماری اسلامی لائف میں ان چیزوں کی رعایت ہوگی تو ہمارے گھر وہ جنت نمونہ ہوں گے، اور اگر اس کی رعایت نہیں ہوگی تو وہ جہنم کدا بن جائیں گے. اسی لیے قرآن پاک میں احادیث مبارکہ میں بہت زیادہ اس کی تاکید اور تعلیم پائی جاتی ہے، بہت تاکید ہے، بہت تاکید. ہم سمجھتے ہیں کہ اسلام میں صرف عقیدے صحیح کر کے نمازیں پڑھ لینے کا ہے، اس کے بعد تو ہم آزاد ہیں، ایسی بات نہیں. ہمارے معاملات ہیں، ڈیلنگ ہماری، ہمارے اخلاق ہیں، ہماری معاشرت ہے، ہماری عبادات ہیں، ہمارے عقائد ہیں، ان سب چیزوں میں اسلامی تعلیمات ہیں اور سخت رہبری ہیں. اور معاشرت تو ایک ایسی ہماری زندگی کا حصہ ہے کہ اس کے اندر اگر گڑبڑ رہی ہماری تو ہم آخرت میں کچھ بھی لے کے نہیں جا سکیں گے. نماز بھی بہت پڑھی، صدقہ بھی بہت کیا، روزے بھی بہت رکھے، تلاوت بھی بہت کی، بڑے بڑے انسٹیٹیوٹ بنا دیے، سینٹرز بنا دیے، مسجدیں بنوا دی، مدرسے بنوا دیے، بہت پہاڑوں جیسے ثواب کما لیا، حج کیے، عمرے کیے، لیکن معاشرت خراب تھی. اس معاشرت کی خرابی کی وجہ سے آخرت میں سب حق والے کھڑے ہو جائیں گے کہ ہمارا رائٹ نہیں ملا، ہمارا رائٹ نہیں ملا، ہمارا حق نہیں ملا. پہچان تو تھی نہیں پہلے، کوشش بھی نہیں تھی، پھر تو کہاں سے رائٹ ملتا؟ تو یہ سارے حق والوں کو حق دیا جانے لگے گا اور آدمی پہاڑوں جیسا ثواب رکھتے ہوئے بالکل محروم ہو جائے گا. حضور نے فرمایا کہ حقیقی مفلس یہی ہوگا، سب سے پور آدمی اور حقیقی پور، جس کے پاس کچھ نہیں رہے گا، کمایا لے بہت کچھ لیکن بچایا نہیں اس کو. معاشرت سے دین کے حسنات اور دین کے اعمال بچتے ہیں، یہ یاد رکھ لو، اس کے بغیر نہیں بچ سکتے. کمانا الگ چیز ہے، بچانا الگ چیز ہے. چیک لے کے آ رہے تھے رات میں، راستے میں سے کسی نے چوری کر لی، ہینگ اپ کرا کے کھینچ لیا، تو مہینہ بھر کمایا تو تھا لیکن پیسے لے کے آ رہے تھے، خیر چیک تو بچ بھی جاتا ہے، کیش ہی لے کے آ رہے تھے سمجھو، وہ اٹھا لے گیا، اب کیا رہا آپ کے پاس؟ کمانے کے ساتھ بچانا ہے. اور آخرت میں اگر ایک مرتبہ گم گیا تو پھر ملنے والا نہیں ہے، وہ نکل گیا جیب سے. تو بچتا کب ہے؟ ہماری معاشرت پر بچتا ہے، سیف ہوگا جب ہی وہ. معاشرت کے اندر بہت تفصیلات ہیں، ایک مجلس میں معاشرت کی تفصیلات نہیں سنائی جا سکتی، کیونکہ ہر شعبہ دین کا بہت ڈیٹیل طلب ہے، بہت تفصیل طلب ہے، بہت سے مسائل ہیں. لیکن اس وقت میرے ذہن میں دو باتیں آ رہی ہیں بنیادی طور پر، ان کو اصول بنا کے میں دو باتیں عرض کر کے اپنی بات ختم کرتا ہوں. ایک بات تو یہ کہ ہماری جو زندگی ہے گھریلو، جس میں میاں بیوی، ماں باپ اور اولاد، بھائی بہن، یہ جو ہیں، ان کے ساتھ میں جو طرز زندگی ہوتی ہے اس میں ایک مزاجی خصوصیت ہوتی ہے، اس مزاجی خصوصیت کے بارے میں حضور صلی اللہ علیہ وسلم نے تعلیم فرمائی ہے بہت خاص، اس کا اثر بتایا ہے، اس کی وجہ سے معاشرت یا بنتی ہے یا بگڑتی ہے. فرمایا کہ مزاج کے اعتبار سے لوگ چار قسم کے ہوتے ہیں، مردوں میں بھی یہی بات ہے، عورتوں میں بھی یہی بات ہے. سریع الغضب، سریع الفی. ایک آدمی وہ ہوتا ہے کہ جس کو غصہ جلدی آتا ہے. ظاہر ہے کہ غصے میں آپ کا جو ایٹیٹیوڈ رہے گا، جو اندازے رہیں گے، بات چیت کا طریق رہے گا، عمل کا طریق رہے گا، وہ الگ ہوگا، خوشی میں الگ ہوتا ہے، موڈ میں الگ ہوتا ہے. مرد ہو یا عورت ہو، گھر میں داخل ہوتے ہی معلوم ہو جاتا کہ کچھ موڈ آف ہے. بھائی کیا قصہ ہو گیا؟ کہنے کا کچھ نہیں، کھانا کھاؤ جاؤ. اور مزید ثبوت بھی مل گیا، پروف بھی ہو گیا کہ ہاں بھائی واقعی موڈ آف ہے. اب ہوا کیا؟ اب چلتی ہے کہانی پھر. تو سر غصہ جلدی آنا ایک مزاج ہوتا ہے مردوں میں بھی اور عورتوں میں، اور جلدی جانا. بعض بندے ایسے ہوتے ہیں کہ جلدی غصہ بھی ہوتے ہیں تو پھر جلدی کام بھی ہو جاتا ہے، ٹھنڈے بھی ہو جاتے ہیں، کول بھی ہو جاتے ہیں. آپ نے فرمایا کہ ایک مزاج ہوتا ہے کہ غصہ جلدی آتا ہے اور بہت دیر میں جاتا ہے، سریع الغضب بطیء الفی، جلدی غصہ آنا اور دیر میں جانا. چھوٹی چھوٹی بات پہ ناراض ہو گئے، اور ایک مرتبہ منہ پھول گیا تو اترتا ہی نہیں. منہ پھولنا جو ہے ہمارے یہاں موڈ آف ہونے کو بولتے ہیں، اردو کی اصطلاحات ہیں یہ. پھولنا جو ہے نا سویلنگ کو کہتے ہیں. ایک مرتبہ منہ میں سویلنگ آ گئی یعنی ایٹیٹیوڈ میں، تو پھر وہ جاتی نہیں. وہ بینڈیج لگا رہے ہیں، ایڈویل کھا رہے ہیں، یہ ہو رہا ہے، مسکا لگایا جا رہا، کچھ ہو ہی نہیں رہا. اس میں لمبی کہانی چل رہی. اور فرمایا ایک وہ ہوتا ہے کہ بطیء الغضب سریع الفی، دیر میں ناراضگی ہوتی ہے. چھوٹی چھوٹی باتوں پہ آدمی اتنا وہ ہوتا نہیں، بڑا دیکھتے پھر موڈ گڑبڑ ہو جاتی ہے. بطیء الغضب، غصہ کرنے میں آدمی سستی کرتا ہے، دیر ہوتی ہے. اور سریع الفی، پھر یہ ہے کہ ذرا سی بات پہ معافی ترافی کر لو، منت سماعت کر لو، فوراً مان بھی جاتا ہے. ایک یہ ہوتا ہے. اور ایک چوتھی قسم یہ ہوتی ہے کہ بطیء الغضب بطیء الفی، غصہ آتا ہے دیر میں اور پھر جاتا ہے دیر میں. آپ نے فرمایا کہ یہ جو مزاج ہیں، اس مزاج سے آدمیوں کے عادتوں پر، ان کے اخلاق پر، ان کے معاملات پر، ان کی معاشرت پر بہت فرق پڑتا ہے. پھر آپ نے اپنے اوپر کنٹرول کرنے کے سلسلے میں ایک بات یہ فرمائی کہ ان چاروں قسموں کے مزاجوں میں سب سے بدترین آدمی اس مزاج، وہ بدترین مزاج والا وہ آدمی ہے کہ جس کو جلدی غصہ آئے اور دیر میں جائے. جو سریع الغضب بطیء الفی ہو، وہ سب سے زیادہ بدتمیز ہے، چونکہ یہ ہر دن نئے مسئلے کھڑا کرتا رہے گا. فیملی میں اس کے ساتھ ہر دن پنچایت رہے گی. ایک جگہ جب رہتے ہیں تو اس میں خلاف طبیعت باتیں پیش آتی رہتی. آپ بہت سے اینٹوں کو ایک جگہ ڈال دیجئے، پتھروں کو ایک جگہ ڈال دیجئے، برسوں ڈالیے، کوئی مسئلہ نہیں، چونکہ ایک اینٹ کو دوسرے اینٹ سے کوئی پرابلم نہیں. لیکن بہت سے انسان ایک جگہ ہوں تو یہ نہیں ہوگا نا کہ اس کے خلاف طبیعت کوئی بات پیش نہ آئے. سردی، گرمی، خوشی، غم، تکلیف، آرام، سب چیزیں جہاں بار بار، اور رات اور دن، اور خلوت اور جلوت، تنہائیاں بھی ہیں، رات اور دن بھی ہے، اندھیرا اجالا بھی ہے، ہر قسم کے حالات سے آدمی گزر رہا ہوتا ہے. مرد بھی ہر قسم کے حالات سے گزر رہا ہوتا ہے، عورت بھی ہر قسم کے حالات سے گزر رہی ہوتی ہے. تو یہاں پہ جو ہے نا تبدیلی نہیں آئے گی اور طبیعتوں پہ فرق نہیں پڑے گا، ایسا تو نہیں ہو سکتا. اب خلاف طبیعت ذرا سی بات ہو گئی ناراض ہو گئے، ذرا سی بات ہو گئی ناراض ہو گئے، ذرا سی بات ہو گئی ناراض ہو گئے. نمک کیوں کم ہو گیا، یہ مرچی زیادہ کیوں ہو گئی، یہ مسالہ تم نے ایسا کر دیا، اس کو کچا کر دیا ہوا ہے، اس کو بھونا کیوں نہیں تم نے، اور یہ گاربیج ابھی تک اٹھا نہیں ہے، اور یہ بچے کا ڈائپر، یہ بچہ جو ہے نا ضد کر رہا ہے، اس کو دودھ نہیں پلایا تم نے، وہ کہہ رہی کہ تم نے گروسری نہیں لائی ہے، تم کیا کرتے رہتے ہو. حالانکہ آ رہا ہو جاب سے ہی، کہتے تم نے گروسری نہیں لائی ہے، تم کیا کرتے رہتے ہو. وہ یہ کہ وہ آیا نہیں آیا، ابھی گھر میں اس کے کندھے پہ بچہ پھینک دیا کہ یہ لو اپنا بچہ سنبھالو. میں تو کس موڈ میں آ رہا ہے، کتنا ہیڈک لے کے آ رہا ہے، کیا پنگا لے کے آ رہا ہے، آج کل آفسوں میں کیسے چکر چل رہے ہیں، کیسے معاملات ہو رہے ہیں، کس کے ساتھ میں کیا ڈیل ہوئی تھی، اس نے اس کے ساتھ کیسا بیہیو کیا ہوا ہے، اچھے اخلاق میں ہے نہیں ہے، ٹینشن میں ہے نہیں ہے، جاب لے کے آ رہا ہے کہ جاب سے فائر. کوئی سوال کرنے کی بات ہی نہیں ہوتی، دروازے میں سے گھسا اور اس کے کندھے پہ بچہ پھینکا، وہ اٹھاؤ تمہارا بچہ، بہت روتا ہے، وہ تمہارے سے بڑا اٹیچ ہے. وہ یہ ایک تماشا ہوتا ہے، اٹیچ ہے تمہارے سے. ادھر سے بھی وہی قصے، ادھر سے بھی وہی قصے. اب اس صورت میں ہوتا یہ ہے کہ نرمی گرمی ہے، اور اسی نرمی گرمی کی وجہ سے اللہ تعالیٰ نے مرد اور عورت کو لباس فرمایا ہے. چونکہ سردیوں میں سردیوں کے لباس کی، گرمیوں میں گرمیوں کے لباس کی ضرورت پڑتی ہے. ہن لباس الکم وانتم لباس لہن، مرد عورتوں کا لباس ہیں اور عورتیں مردوں کا لباس ہیں. اس تشبیہ میں کوئی بات ہوگی نا ضرور. آپ ہر وقت گرمی کے کپڑے تو نہیں پہن سکتے، ہر وقت سردی کے کپڑے تو نہیں ہوتے، وہ کور کرنے کا کام کرنا ہے. اور کہ یہ کوریج کیا ہے، یہ عورت مرد کو کیا کوریج دے گی، مرد عورت کو کیا کوریج دے گا؟ سوچنے کی بات ہے کہ لباس کے جو خصوصیات ہیں ان سے تشبیہ دینے میں اس کی خصوصیات کی کا لحاظ ہے کچھ اس میں. وہ کور دینے کی ضرورت کب پیش آتی؟ بھائی موڈ آف ہے تو ذرا کور دے دو اس کو، موڈ ہر سے زیادہ آن ہو گیا تو اس کو بھی ذرا کور دے دو. آن ہونے میں بھی تو لمٹ انلمٹ ہو جاتا ہے بعض مرتبہ، اس کو بھی کور کرنا پڑتا ہے. یہ معاشرت کے اندر میرے دوستو، حضور پاک صلی اللہ علیہ وسلم فرمایا کہ بدترین آدمی وہ ہے کہ جو چھوٹی چھوٹی بات پہ ناراض ہو جاتا ہو، اور آدمی میں مرد ہو یا وہ عورت ہو. برداشت جو ہے نا، یہ معاشرتی زندگی کا سب سے پہلا اصول ہے، میاں اور بیوی کی زندگی کا سب سے پہلا اصول اور سب سے بڑا اصول برداشت ہے، ایڈجسٹ کر لینا ہے، صبر کر لینا ہے. رول بنے ہوئے ہوتے ہیں اور آپ جو ہے چل رہے ہیں اس رول کے مطابق، جیسے ہماری ٹریفک کا سسٹم ہے یہاں پہ، اپنے اصول سے چلتے ہیں. اور ایک اپنی انڈیا پاکستان کے اصول ہیں، رولز ہیں، اور وہاں کی ایک ٹریفک ہے. ایکسیڈنٹ کہاں زیادہ ہوتے ہیں؟ ایک تبلیغی جو ہے نا، امریکن تبلیغی انڈیا کو آیا تھا، تو کہنے لگا یہاں آ کے تو میرا ایمان تازہ ہو گیا ایک دم. کہنے لگے بھائی وہ کیا بات ہوئی؟ تو کہنے لگے بات یہ ہے کہ یہ ٹریفک کو دیکھ کے تو ہر وقت ایکسیڈنٹ ہی رہنا تھا، لیکن کیسا اللہ پاک رب ہے کہ سب آرام میں، بولے سب مزے میں، جاپ کو جا رہے ہیں آ رہے ہیں، بیچ میں سے بکریاں بھی جا رہے ہیں، گدھا بھی کھڑا ہوا راستے میں، آٹو والا بھی ہے، وائسکل والا بھی ہے، ٹریفک آ رہی ہے، ٹریفک جا رہے ہیں، رانگ وے آ رہے ہیں، رانگ وے جا رہے ہیں. وہ کیا ہوتا ہے؟ وہ ایڈجسٹمنٹ ہونے کی جو صلاحیت ہوتی ہے کہ بھائی یہاں کا ماحول ایسا ہے، تو اس میں ڈرائیونگ کرتے کرتے اندازہ ہو جاتا ہے کہ سامنے والے کے انٹینشن کو پڑھ لیا جاتا ہے، وہ دبے گا نہیں دبے گا، ہے نا، اندازہ ہو جاتا ہے کہ آ رہا ہے رانگ وے لیکن یہ دبنے والا نہیں ہے. اب ایک ضروری ہے کہ میں اپنی جگہ پر حق پہ ہوں، لہٰذا ڈرام سے مارا جا کے. اب وہاں پہ تو ایسا انشورنس کا سسٹم بھی نہیں ہے، جو اگر دو مار لیتے ہیں تو باہر نکل کے تو میں کر لیتے ہیں، ذرا کسی کا زور چل گیا تو ایک دو ہاتھ پڑ جاتے ہیں، پھر اس کے بعد وہ اپنے گھر، یہ اپنے گھر، قصہ ختم. بڑے بڑے حادثات ہو جاتے ہیں، ان کے پاس کہانی لمبی چلتی نہیں، زندگی گزر جاتی ہے، کہاں پالے مصیبت، یہ ہو گیا بس ہو گیا، ایکسیڈنٹ ہو جاتا ہے، بڑا اچھا خاصا ایکسیڈنٹ ہوتا ہے، مگر دیکھ لیا رائٹ نہ کچھ نہیں ہوا، بس تھوڑا سا ادھر ادھر، اب گاڑی کو تو گھسکا لگتا ہی لگتا ہے، اور تھوڑا سا اپنے کو بھی تھوڑا سا ادھر ادھر لگ گیا، لیکن کوئی میجر نہیں ہوا. آپ کو تمیز نہیں ہے بات دیکھنے کی، آپ کو دیکھ کے نہیں چلانا چاہیے، آپ کو آنکھیں نہیں، دو چار باتیں وہ کرے گا، یہ سمجھ لے گا کہ ہاں مجھ سے غلطی ہو گئی تھی، معاف کر دو، وہ قصہ ختم ہو جاتا ہے. لیکن عام طور پر ایکسیڈنٹ بھی نہیں ہوتے، حالانکہ ایکسیڈنٹ ہونے کی جگہ جگہ گنجائش ہمارے پاس ہوتی ہے، اس کی پاسبلٹیز ہوتی ہیں. خاص طور پر جو شہر کے اندر ٹرافک میں جو چلاتے ہیں ہم لوگ، جس میں ون سب وہی وے، جو ایک روڈ ہے وہ اس کو ون وے بولو، ٹو وے بولو، کچھ بھی بولو آپ، تھری وے بولو، فور وے بولو آپ، چونکہ اس میں ہر کوئی چل رہا ہوتا، پیدل بھی چلنے والے بیچ میں سے کراس کرتے رہتے ہیں، مگر ہمارے یہاں نہیں ہوتا. کیوں نہیں ہوتا پاکستان میں، انڈیا میں؟ اس کی وجہ یہ ہے کہ وہاں کی اس حالت میں اندازہ رہتا ہے، اور وہ صحیح اندازہ جو ہے اپنے آپ کو ایڈجسٹ کراتا ہے. میاں اور بیوی کی جو لائف ہے، ہسبینڈ اینڈ وائف کی جو زندگی ہے، وہ جو ہے نا وہ اپنے انڈیا پاکستان کی ٹرافک ہے، وہ بس یہ سمجھ لینا ہے اچھی طرح سے. اب آپ اس میں امریکن ٹرافک کے اعتبار سے نہیں چلانا گاڑی، اس میں تو رات دن صبح شام، صبح اٹھے ہیں یعنی رات میں نیند نہیں ہوئی تو الگ کیفیت ہوگی، اچھی نیند ہوگی تو الگ کیفیت ہوگی، جاب سے آئے ہیں تو جاب سے پہلے کی ایک کیفیت الگ ہوتی ہے، نہیں ہونی کی. جاب کی کیفیت تو اتوار کے دن شام سے شروع ہو جاتی ہے، پیر کی جاب کی. ہفتہ ویکینڈ آ گیا تو جیسے جمعہ کی شام میں آدمی تھوڑا فریش ہوتا ہے کہ بھائی کل دو دن چھٹی ہے، کل اور پرسوں کی، حالانکہ ابھی جاب کر کے آیا لیکن فیلنگ ویسی نہیں ہے. اور اتوار کے دن پورا دو دن آرام کیا ہے، باضابطہ میٹنگ اٹینڈ کیے ہیں، پارٹیز میں گیا ہے، ڈنر اڑائے ہیں، یہ کیا وہ کیا، لیکن جیسے اتوار کی شام آئی اور یا منڈے کی صبح آنے والی ہے تو ابھی سے بخار شروع ہو گیا ہے، وہ لاہور پھر آئے، وہ ہیڈک باقی ہے، شروع ہو گئی درد سری. اب وہ وقت کا موڈ آدمی کا الگ ہوگا، جمعہ کے دن شام کا موڈ الگ ہوگا، دن کا الگ ہوگا، رات کا الگ ہوگا. عورت کے ساتھ بھی یہی معاملہ ہے، کسی دن بچہ زیادہ ضد کر رہا، کسی دن نہیں کر رہا، بچے کی طبیعت خراب ہے، سونے نہیں دیا اس نے، कहीं पार्टी वगैरह में गए हुए थे, कहीं फंक्शन में गए हुए थे, उसने वहाँ वो तंग किया, वो तंग किया, वो बेइज्जत किया, जिसकी वजह से बच्चे कैसा पंगा करते हैं। घर में आप उनके पीछे पीछे पड़ते रहते हैं खिलाने के वास्ते, खाते खाते नहीं है, लेकिन आप किसी दावत में लेके चले जाओ, ऐसा खाते से 8 दिन से नहीं खाया, इस पे भी हाथ, उस पे भी हाथ, उस पे भी। अच्छा, चूंकि सब घरों में होता है, फीलिंग नहीं आती, वरना आदमी शर्म शर्म से मर जाता है कि किस कदर छिछोरापना कर रहा है। अब इसमें आदमी के जज्बात अलग हो जाते हैं, खातून का मिजाज, अहलिया का मिजाज, खातून खाना का मिजाज, अलग अलग कैफियतों में होगा वो। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि बदतरीन आदमी वो है जो छोटी छोटी बातों पे नाराज हो जाए, और एक मरतबा नाराज हो गया तो फिर राजी होने का नाम ही नहीं रहता, मनाए जा रहे हैं, मनाए जा रहे हैं, समझाए जा रहे हैं, पीछे पीछे फिर रहे हैं, चाय की प्याली लेके पीछे फिर रहे हैं, अपने प्लेट लेके उसमें खाना डाला हुआ है, ज़रा ले लो ज़रा मांझा, मियाँ बीवी को मनाने पे लगा हुआ है, कभी कभी बीवी मियाँ को मनाने पे लगी हुई है, अलग अलग सेटअप है घरों के, एक जगह दोनों के सत्र से नहीं होता वो, कभी ये कभी ऐसा नहीं होता। बाज़ जगहों पर ऐसा है कि बीवी का मिजाज अलग है तो मियाँ बेचारा मनाने पर लगा हुआ है, लगा हुआ है, उसके बहुत से मसले हैं, कुछ बोलने के हैं, कुछ नहीं बोलने के हैं, और बाद जगहों पे इसका उल्टा हो रहा होता है। तो मेरे दोस्तों, इससे क्या होगी, इससे ये जो मसले पेश आते हैं हमारे माशरत के अंदर, काउंसलिंग के, काउंसलिंग का कहीं भी आप इदारा कायम कर दो अमेरिका में, कहीं भी, भाई मियाँ बीवी का काउंसल की काउंसल होती, आपको रोज़ाना केस मिलना यकीनी। हमारे पास शरिया बोर्ड में काउंसलिंग करने का वो है सेटअप है, कोई दिन खाली नहीं जाता, कोई दिन खाली नहीं जाता, इतने बड़े बड़े फाइल लगे हुए हैं, चल रहा फिर सर। क्यों भाई, क्या हमारे पास तालीमात नहीं है इस्लाम में? बात असल यह है कि उसको हम लोग अपने तौर पर अमल में लाने की कोशिश नहीं करते, जबकि हमें सिखाया गया समझना व आताना, भाई मानेंगे भी और कोशिश करेंगे भी। उसमें अपने मिजाज पर कंट्रोल करने में जो बात सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाई है वो ये है कि जल्दी नाराज़ होने के मिजाज को बदलो, कंट्रोल करो थोड़ा सा। उसका इल्मी मिजाज होता, इल्मी इसलाह होती है और एक अमली होती है, एक नॉलेज के ज़रिए से और एक प्रैक्टिस के ज़रिए से। इल्म के एतबार से यह कि छोटी छोटी चीज़ें मुझसे भी होती हैं तो दूसरे से भी होंगी। इल्म के एतबार से यह कि छोटी चीज़ बोलते हैं उस छोटी को है जिस पर नाराज़ नहीं होना चाहिए, वरना वो छोटी नहीं हुई फिर वो। इल्म के एतबार से यह है कि यह इख्तियारी नहीं होता, यह गैर इख्तियारी तौर पर पेश आ रहा होता है, इंटेंशनली नहीं होता, जानबूझ के नमक ज़्यादा डाला जाता है, जानबूझ के नमक छोड़ा जाता है, ख्याल नहीं रहा गड़बड़ में। एक बुज़ुर्ग का इंतकाल हुआ, दूसरे बुजुर्ग ने उनको ख्वाब में देखा, और बुजुर्गों को ख्वाबों के ज़रिए से जो बशारत मिल जाती है बाज़ मरतबा, अगर वह कुरान हदीस के मुआफिक है तो वह एक्सेप्टेबल होती है, उसको सुनाना, सुनना, उससे इबरत हासिल करना, इसकी इजाज़त है, ये एक मसला है। चूँकि हुज़ूर ने फरमाया कि मा बकिया मिन नबूवत इल्ल मुबशरात, सच्चे ख्वाब जो है ईमान वालों के लिए खुशखबरी की चीज़ होगी, क़ियामत के करीब सबसे ज़्यादा यही काम आएंगे। तो ख्वाब में जब देखा उन बुज़ुर्ग को तो पूछा तुम्हारे साथ अल्लाह ने क्या मामला फरमाया, तो उन बुज़ुर्ग ने फरमाया कि मुझसे बड़ा अजीब मामला फरमाया। मैंने कहा हुआ क्या, तो कहने लगे कि हम इस वक्त तुम्हारी नमाज रोज़े तुम्हारे तकवा तहारत पे नहीं जाते हैं, उसको एनालाइज करना नहीं है कि वो कैसा था क्या था, एक बात तुम्हारी हमें बहुत पसंद आ गई उस पर हम माफ़ी का फैसला कर देते हैं। और वो बात ये कि जब तुम्हारी घरवाली अपने खाना पकाने में नमक भूल जाती थी तो तुम बुरा नहीं मानते थे, ये हमें पसंद आया, बोलते नहीं थे उसको कुछ, हालांकि तुम्हें बगैर नमक का खाना नहीं चलता, हमें इल्म है, लेकिन तुम ये समझ के कि कहाँ इस बेचारी का दिल दुखाएं और बोलें उसको कि भाई खाने में नमक ऊंच नीच हो गया है, तो तुम खामोशी से खा लेते थे, बस हमें तुम्हारी ये अदा पसंद आ गई कि तुम हमारी मखलूक पर शफीक तो हम तुम पर शफीक। यरहमु मन फिल अर्ध यरहमुकुम मन फिस समा, तुम ज़मीन वालों पर रहम करो आसमान वाला तुम पर रहम कर देगा। हालांकि शौहर होने की हैसियत से बोलने का हक बनता है, लेकिन एक मुरव्वत भी है, एक चीज़ अखलाक भी एक चीज़ है, लिहाज भी एक चीज़ है, ताल्लुकात का उस्तुवार रखना भी एक। तो इससे अंदाज़ा लगाइए कि इतनी छोटी चीज़ भी इतना बड़ा काम आ सकती है, इतनी छोटी चीज़ भी, चाहे वो औरत मर्द के लिए हो औरत की तरफ से, या औरत के लिए हो मर्द की तरफ से। इसी वजह से आयशा रज़ी अल्लाह तआला ने फरमाया कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने हमें फरमाया है कि नेकी में से किसी नेकी को हकीर मत समझो, बाज़ मरतबा उसी से जन्नत का फैसला हो जाता है, और बुराइयों में से किसी बुराई को हकीर मत समझो कि बाज़ मरतबा उसी से जहन्नम का फैसला हो जाता है। बिल्ली पाली एक औरत ने, बहुत नेक जाहिदा थी, लेकिन उसको बांध के रखती थी और खाना नहीं देती थी, अब ना तो उसको छोड़ती थी कि वह अपना खाना खुद खाए, और जना वाला ना बंद होने की वजह से खुद देती थी, वैसे बहुत एक मुत्तकी परहेजगार जाहिद आबिद सब थी। इंतकाल हुआ तो अल्लाह ने पकड़ लिया और आदाब दे दी गई। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस है जिसका मफहूम यह मैं अर्ज़ कर रहा हूँ, अजाब दे दी गई। तुम जब मखलूक पर जुल्म करने वाले हो और उनके साथ शफकत नहीं, पाला क्यों था भाई? फिर जब उसका हक अदा नहीं कर सकते थे तो पाला क्यों था उसको? उस पर सजा हो गई, उसकी नमाज, उसके जिक्र, अजकार, औरात वगैरह जो है ना, रोज़े वोज़े सब धरे रह गए। ऐसा होता है, इसलिए आपने फरमाया कि सबसे बदतरीन आदमी वो है। और हुजूर का किसी को बदतरीन बोलना कितनी कितनी बड़ी बात है। खुदा ना खास्ता अजाबा, खुदा ना खास्ता वो हम पे लागू हो जाए तो किस कदर ऐब की बात है ये। बदतरीन आदमी वो है कि जिस जो गुस्से में जल्दी हो और फिर उसके बाद में वो जाता ना हो उसका गुस्सा, बती उल फई हो। और फरमाया कि सबसे बेहतरीन आदमी वो है मिजाज के एतबार से इसमें कि जिसको गुस्सा आता देर में हो और जाता जल्दी हो। छोटी छोटी बातों पे नाराज़ नहीं होता, लेकिन जब बहुत नागवारी की बात पेश आती है तो नाराज़ हो जाता है। अच्छा, एक बात यहाँ समझने की है, यह भी फरमाया कि सबसे बेहतरीन आदमी वह है कि जिसको गुस्सा ना आए, ये नहीं फरमाया हुज़ूर ने। क्योंकि गुस्सा नहीं आना, गुस्सा आने की चीज़ पर ये कमज़ोरी है इंसान की, तो कमज़ोरी को खूबी कैसे बोला जा सकता है? खुशी की तबीयत पे खुश होना, गुस्से की तबीयत पे गुस्सा आना, ये तो नेचर है। और इस दीन फितरत है इस्लाम, अगर गुस्सा नहीं आएगा तो कहीं भी जो हक की जगह है वहाँ पे भी अपने गुस्से का इजहार नहीं कर सकेगा। गुस्सा नहीं आएगा तो वो दीन हक को फैलाने के वास्ते कहाँ अपने गुस्से के इजहार की ताकत रखेगा? वो तो ज़रूरी है। ये नहीं फरमाया हुज़ूर ने कि सबसे अच्छा आदमी वो है कि जिसको गुस्सा आए ही नहीं। बाज़ी इतने ठंडे होते हैं कि वो गुस्सा उनको आता ही नहीं, वो समझते हैं कि बहुत बड़ी खूबी की बात है। जब नहीं, इस्लाम में इसको कोई अप्रिशिएट नहीं किया गया। जो उस नाराज़गी की चीज़ है उस पर नाराज़गी होनी चाहिए, होती है। जो रजा की चीज़ है उस पर रजा होनी चाहिए। आपने फरमाया कि बेहतरीन वो है कि जिसको गुस्सा देर में आए और जल्दी चला जाए। जिसका मतलब यह होता है कि बहुत मेजर कोई बात हो गई तो नागवारी हो गई और उसके साथ माफ़ी तलाफ़ी हो गई और चला जाए, छोड़ो भाई, अल्लाह के मखलूक हैं, अल्लाह के बंदे हैं, हम भी कोताही करते हैं, इनसे भी कोताही होती है। मर्द औरत के बारे में ये सोचता है, औरत मर्द के बारे में ये सोचे तो कितनी चीज़ों में हमारी बेहतरी हो जाएगी। एक हदीस गोया बुनियादी उसूल की हैसियत हमें अपने मिजाज के एतबार से दे रही है कि भाई अगर इसमें थोड़ा सा कंट्रोल करो, इस पर अपना काबू लाने की कोशिश करो। छोटी छोटी बात पर नागवारी छोड़ दो, बड़ी बात पे कोई नागवारी हो गई तो सामने वाला उसको महसूस करे कि हाँ ये बात तकलीफ़ की पहुंच गई है, सॉरी कर ले बस। इस्लाह से मुतालिक बात है तो इस्लाह कर ले, तरबियत से मुतालिक बात है तो अपनी तरबियत कर ले, उसमें शर्म की क्या बात है? ठीक है, आइंदा नहीं होगा। और बाद ऐसे भी होते हैं कि आइंदा नहीं होगा फिर होता है, आइंदा नहीं होगा फिर होता है। अल्लाह के साथ तो चलती है ये चीज़, बंदों के साथ नहीं चलती ये चीज़, जहन में रखो। हम लोग यही तो करते हैं, रोज़ाना तौबा करते रहते हैं फिर जाते रहते हैं शैतान की बातों में, रोज़ाना तौबा करते रहते हैं। अल्लाह के पास तो ये है कि सदबार अगर तौबा शिकस्ती बाजा, तो 100 मरतबा टूटी है तो ठीक है 101 में आ जा, कोई मसला नहीं। एक आदमी ने 99 आदमियों का कत्ल किया बनी इसराइल में से, 99 का मर्डर कर दिया। उसके बाद एक नेक आदमी के पास गया और कहने लगा कि मैं अब तौबा करना चाहता हूँ, कोई सबील है, रास्ता है? तो कहने लगे गलती क्या की? कहने लगे मैंने 99 मर्डर किए। 99 मर्डर किए, खुदा की कसम तेरी बख्शिश ही नहीं हो सकती। और बेचारा मायूस हो गया। वो था आलिम नहीं था, वो खाली आबिद था, वो देखने के एतबार से नेक था लेकिन इल्म नहीं था उसके पास। उसने सोचा कि जब 99 पे माफ़ी नहीं है तो 100 का क्या है? उसने सेंचुरी पूरी कर दी, सामने जो था उसको साफ कर दिया। मगर उसके दिल में एक बेचैनी थी। वो एक आलिम के पास पहुंचा, उससे पूछा कि मैंने 100 आदमियों का मर्डर कर दिया है, कोई सबील है? तो कहने लगे हाँ क्यों नहीं है, अल्लाह तबारक व तआला तो बड़ा मेहरबान है, वो शिर्क को माफ़ कर देता है तौबा करने पर। शिर्क की जो माफ़ी नहीं है उसका मतलब है बगैर तौबा के जाने पर। शिर्क किया और तौबा के बगैर चले गए तो माफ़ी नहीं है। ये नहीं है कि यहाँ शिर्क किया तो तौबा करने के बाद भी माफ़ नहीं होगा, वैसा नहीं है। जितने मुशरिकीन इस्लाम में दाखिल होते हैं तो तौबा करने की वजह से तो इस्लाम में आते हो, तो माफ़ तो होता ही है। तो कहा कि जब शिर्क जैसे गुनाह को वो माफ़ कर देता है तो मर्डर तो क्या है, उसको माफ़ कर देगा। तो बेफिक्र रहो, तो सच्ची नीयत कर ले, तो तौबा कर ले। तो उसने कहा मैं तौबा कहाँ करूँ? तो उसने कहा कि फ़लाँ जगह पर एक सालेह मुत्तकी आदमी रहता है, तो उसके पास जाके तौबा भी कर लेना और वहाँ रह भी जाना थोड़े दिन ताकि तेरे अमाल वगैरह सही हो जाएँ। वो चलने लगा उधर नेक नियति के साथ। रास्ते में मौत का वक्त आ गया उसके, अभी पहुंचा नहीं था अपनी जगह पर कि मौत का वक्त आ गया। अजाब के फरिश्ते आ गए कि इसने 100 का मर्डर किया है, हम इसकी रूह निकालेंगे। रहमत के फरिश्ते आ गए कि इसने तौबा कर ली है, तौबा के इरादे से चला है, हम इसकी रूह निकालेंगे। اس میں اختلاف ہو گیا. اللہ تبارک و تعالیٰ نے یہ فیصلہ فرمایا کہ تم زمین کو ناپو, اگر یہ جہاں سے یہ آیا ہے اس کے زیادہ قریب ہے تو تم اس کو گنہگاروں میں شامل کرو, اگر یہ توبہ کی جگہ کے زیادہ قریب ہے جہاں یہ جا رہا ہے تو تم اس کو نیکوں میں شامل کر لینا, اگر وہ ادھر ہے تو عذاب کے فرشتے روح اس کی نکالیں گے, اگر وہ ادھر ہے تو رحمت کے فرشتے عذاب نکالیں گے. حدیث شریف میں آتا ہے کہ اللہ پاک نے اپنی قدرت سے توبہ کی طرف کی زمین کو بڑھا دیا, چھوٹا کر دیا, وہ فاصلہ کم ہو گیا, تو رحمت کے فرشتوں کو حکم ہوا کہ تم نکالیں گے اس کی جان, وہ نیکوں میں شامل ہوں گے. اللہ کے پاس تو یہ چیز چلتی ہے, یہ میں بتا رہا ہوں, لیکن بندوں میں جو ہے نا یہ بہت زیادہ ریپیٹ ہوتا رہا مسئلہ تو پنگے ہو جاتے ہیں, ہمیشہ یہی بولتے رہتے ہیں, ہمیشہ یہی بولتے. ہمارے پاس چونکہ کیس آتے ہیں کونسلنگ میں, بعض ایسے بھی آتے ہیں, اچھا بھائی معاف کر دو غلطی ہو گئی, اچھا بھائی معاف کر دو, اب یہ معاف کیا جا رہا یا معاف کیے جا رہی ہے, کبھی میل کبھی فی میل دونوں طرف سے ہوتے ہیں قصے, اور ہوتے ہی جا رہا برابر, ہوتے ہی جا رہا برابر, تو پھر اس میں بھی گڑبڑ ہوتی ہے. اصلاح کا مطلب تو پھر اصلاح ہے اس میں کہ اپنے آپ کو درست کر لیا جائے, تو چھوٹی چھوٹی باتوں میں تو آدمی جو اگنور کرے, برداشت سے کام لے دونوں طرف سے, اور بڑی باتوں کے اندر یہ ہے کہ تھوڑی سی تلافی کر لی جائے تو کافی ہے. اور آپ نے فرمایا کہ سب سے خراب تو وہ ہے اور سب سے اچھا وہ ہے, اس کے بعد فرمایا کہ جس کو غصہ دیر میں آئے دیر میں جائے, یا جس کو غصہ جلدی آئے جلدی جائے, ایک بات اس میں اچھی ہے ایک بات خراب ہے, تلکا بھی تلکا, یعنی پھر بھی کچھ غنیمت ہے ان دونوں کے مقابلے میں. مزاج ہے, بعض مرتبہ بھڑکتا ہے آدمی لیکن ٹھنڈا بھی جلدی ہو جاتا ہے, تو سامنے والے کو بھی اندازہ ہو جاتا ہے کہ بس یہ ایسے ہی ہے, ایک شعلہ نکلا ہے پھر بجھ جائے گا, تو وہ بھی تسلی میں رہتا ہے کہ لمبا پنگا چلنے والا نہیں ہے, ایک ٹیمپرری بات ہے. ایک تو یہ بات بتائی گئی حضور پاک صلی اللہ علیہ وسلم کی طرف سے معاشرت کے اصول میں, جو مزاج پر اثر انداز اور مزاجی خصوصیات کو ظاہر کرنے والی چیز ہے. دوسری بات میرے بھائیوں میری بہنوں, ایک ذمہ داری عورت کے ذمہ دی گئی ہے اور ایک ذمہ داری بڑی مرد کے ذمہ ہے. عورت اور مرد کو اسلام میں بالکل برابر کی حیثیت ہے آخرت کے اعتبار سے, جو سبحان اللہ کا ثواب مرد کو وہ سبحان اللہ کا ثواب عورت کو. یہ نہیں ہوگا کہ میل نے پڑھا ہے تو اس کو 100 دے دو, فیمیل نے پڑھا ہے تو اس کو 50 دے دو, ایسا نہیں ہے. قرآن پاک کی تلاوت کا ثواب دونوں کو برابر ہے, نماز کا ثواب دونوں کو برابر ہے, جس کو جہاں پڑھنا ہے اس کو اتنا ہی ملے گا ثواب, عبادت کا ثواب, حج کا ثواب, عمرے کا ثواب, صدقات کا ثواب, نیکی کا ثواب, تقوی کا ثواب, طہارت کا ثواب. آخرت کے درجات میں اللہ تعالیٰ کی نزدیکی میں مرد اور عورت ایکویل ہیں. دنیا میں انتظام سے تعلق اس کا ہے کہ مرد کے ذمے چلانا ہے کام, منوانا ہے اپنی بات, اور عورت کے ذمے ماننا ہے, عورت کی ذمہ داری ماننے کی ہے, اور یہ ماننا تابع بننا یہ انتظامی لائن کی چیز ہے. یہ قرآن پاک میں تعریف کی گئی ہے, فصالحات و قانتات, نیک عورت کون سی ہے, اچھی عورت کون سی ہے. اب اچھی کا ڈیفینیشن الگ الگ ہے, ایک ڈیفینیشن قرآن پاک کا ہے, قانتات کا ترجمہ لکھا ہے مطیعات. سب سے اچھی عورت وہ ہے جو ماننے والی ہو, اپنے شوہر کی بات ماننے والی ہو, ماننا آ جائے ٹھیک ہے آپ جیسا فرما رہے ہیں ویسا, آپ جو بول رہے ہیں وہ آپ جیسا آپ فرما رہے ہو, شرعی حدود میں, شریعت کے حدود میں, شریعت کی باؤنڈری کے اندر جو وہ بولے وہ سننے کی عادت ڈال لینا, مزاج بنا لینا کہ ٹھیک ہے آپ جیسا بول رہے ہیں ویسا. آپ دیکھیے گھر میں کوئی جھگڑا ہی نہیں, بعض مرد جو ہے نا وہ یہ ایٹیٹیوڈ اپنا لیتے ہیں کہ ٹھیک ہے آپ جیسا بولے وہ, تاکہ کم از کم جھگڑا تو نہ ہو. دو دوست آپس میں ملے, ایک نے کہا کہ یار ہمارے گھر میں ہمیشہ پنگا رہتا ہے, تمہارا کیا حال ہے, کہنے کہ ہمارے پاس پنگے کا کوئی سوال ہی نہیں ہے, کوئی جرت ہی نہیں ہو سکتی وہاں پہ جھگڑے کی. تو اس نے پوچھا کہ یار تو وہ گر مجھے بھی بتا دے تاکہ میں اپنے طور پر صحیح ہو جاؤں, تو کہنے کہ کچھ نہیں صبح ہوتی ہے وہ سوئی رہتی ہے, مجھے کیا, میں کچن میں جاتا ہوں دو پراٹھے بنا لیے ایک اس کو ایک میرے کو, دو انڈے بنا لیے ایک اس کو ایک میرے کو, جھگڑا ختم, میں کھا کے چلا جاتا ہوں, کوئی مسئلہ ہی نہیں ہے. بولے شام میں آفس سے آتا ہوں تو دیکھتا ہوں کہ گاربیج ادھر ادھر کچرا پڑا ہوا ہے, یہ ہے وہ ہے, اس کو دیکھتا ہوں کہ وہ فون پہ لگی ہوئی ہے, مجھے کیا اس سے, واقعی لیتا ہوں گھر 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 5 منٹ میں پھرا دیا قصہ ختم, کوئی جھگڑا ہی نہیں. بولے ویکینڈ آتا ہے मैं देख लेता हूँ कि बच्चों के कपड़ों का, बड़ों के कपड़ों का, लेडीज़ के कपड़ों का, मेरे के ढेर पड़ा हुआ होता है। मैं देखता हूँ कि यार ये तो कपड़े बहुत ज़्यादा जमा हो गए, उनको देखा तो कहे नहीं हमें तो पार्टी में जाना है, मुझे क्या, मैं सारे कपड़े लेता हूँ लॉन्ड्री में डालता हूँ, गुर 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 फिरता है 10-15 मिनट में, आधे घंटे में निकाल दिया, किस्सा ख़त्म। मेरे पास तो झगड़े का कोई सवाल, उसको जरूरत ही नहीं हो सकती मेरे से लड़ने की। जब देख ले आदमी सामने वाला कि ये कैफियत है, तो बाज़ मरतबा ऐसा होना भी पड़ता है। मगर असल जो इस्लाम का उसूल है वो ये है कि ये साइड जो है ना उधर की, ये जॉब उधर का है। फसालिहात कानितातुन, बेहतरीन और अच्छी औरतें वो हैं जो मानने वाली हैं। मर्दों के ज़िम्मे एक उसूल दिया गया है इस सिलसिले में बुनियादी, वो ये है कि आशिरूहुन्न बिल मारूफ़ फ़इन करिहतुमूहुन्न फ़असा अन तकरहु शैआ व यजअल अल्लाहु फ़ीही खैरन कसीरा। तुम खुश अखलाकी के साथ रहो। खुश अखलाकी बहुत बड़ा लफ्ज़ है, इसका डोम है बहुत बड़ा, उसके नीचे बहुत सी चीज़ें आती, गोदाम से भी ज़्यादा बड़ा है। खुश अखलाकी बातों में होती है, खुश अखलाकी बिहेवियर में होती है, खुश अखलाकी मामलात में होती है, खुश अखलाकी कैरेक्टर एक चीज़ थोड़ी होती है। आनर देना, इज्जत के साथ बात करना, इज्जत के साथ मामला रखना, मोहब्बत के साथ मामला रखना, तकलीफ़ नहीं पहुंचाना, वाशिरूहुन्न बिलमारूफ। तुम्हारा काम यह है कि वो तो काम, उसका तो काम मानने का है, लेकिन इसका यह मतलब नहीं है कि आप ज़रूरत से ज़्यादा बर्डन उस पर डालो, ये मतलब नहीं है कि आप उसको ऐसे काम में लगा दो कि वो बेचारी मुसीबत में आ जाए, उस पर जुल्म हो, ज्यादती हो, गाली हो, गलौज हो। खुश अखलाकी में गाली गलौज नहीं आ सकती, खुश अखलाकी में हाथ उठ जाना नहीं हो सकता, खुश अखलाकी में जो है ना एकदम नाराज़ होकर ऐंठ के बैठ जाना और तकलीफ अजियत दुख देना नहीं हो सकता, खुश अखलाकी में ख़ानदान वालों को गिनना नहीं हो सकता। बातों की आदत होती है, इसको तो कुछ नहीं बोलते, इसके ख़ानदान को गिनते रहते हैं, तेरी अम्मा ऐसी, तेरा बाबा ऐसा, तेरी बहनें ऐसी, वो साला ऐसा, वो फलां ऐसा। अब वो मर्द हो या औरत हो, ख़ानदान को गिनने पर तो नागवारी सबको होती है, तो इस वजह से ये काम तो ना उधर के होने का होता है ना इधर के होने का होता है। यह चीज़ें खुश अखलाकी के ख़िलाफ़ होती। फिर एक बात फरमाई अल्लाह रब्बुल इज़्ज़त ने, उसके बाद में इरशाद फरमाया कि फ़इन करी तुमुहुन्ना, अगर किसी वजह से तुम्हें तुम्हारे दिल में नागवारी आई उनकी तरफ से। ऐसी अजीब बात फरमाई कि कुछ बातें नापसंद आ सकती हैं तुमको, कोई बात नापसंद हो सकती है उनकी तुमको, फ़ासा अन तकरहु शैआ व यजअलल्लाहु फ़ीही खैरन कसीरा। तो ये तो ये भी तो होता है कि तुम एक चीज़ को नापसंद करते हो और अल्लाह ने उसमें बहुत खैर रखा हुआ होता है, ये उसूल पे क्यों गौर नहीं करते कि इसमें मुझे नागवारी हो रही है इससे, लेकिन अल्लाह ने इससे खैर क्या ज़ाहिर फरमाना है वो अल्लाह को मालूम है। फ़ासा अन तकरहु शैआ व यजअलल्लाहु फ़ीही खैरन कसीरा। इसकी तफसीर में हज़रत थानवी रहमतुल्लाह ने एक जगह बयान में फरमाया कि बाज़ी औरतें तेज़ मिजाज होती हैं, मर्दों को पसंद नहीं आती उनकी तेज़ी, लेकिन फरमाया उसमें जो खैर रखा हुआ है वो इतना अजीब है कि नरम मिजाज वालियों में वो खैर नहीं आता। वो ये कि इन ऐसों के बच्चों की तरबियत बहुत अच्छी होती है, क्योंकि वो तेज़ मिजाजी सिर्फ शौहर पर नहीं जाहिर होती रहती, बच्चों पर भी तो जाहिर होती रहती ना, उन पर कंट्रोल रहता है, उनकी आदत अखलाक पर कंट्रोल होता है। तो वइन करिहतुमूहुन्ना फ़ासा अन तकरहु शैआ, अगर तुमको नागवार हो, उनको वो नापसंद आए किसी वजह से तुमको, तो हो सकता है कि तुम एक चीज़ को नापसंद कर रहे हो और अल्लाह पाक ने उसमें खैर कसीर रखा हो। खैर कसीर तो बहुत बड़ा लफ्ज़ है, और बुज़ुर्गों ने फरमाया कि खैर कसीर में ये भी है कि हो सकता है अल्लाह पाक इसके पेट से कोई अल्लाह का वली पैदा कर दे, कोई हाफिज आलिम पैदा कर दे, कोई दीन का दाई पैदा फरमा दे, और फिर ये है कि आपके लिए उसका होना कितना खैर बरकत का बायस है वो कहा नहीं जा सकता। मजहर जाने जाना रहमतुल्लाह अलैह बड़े औलिया अल्लाह में से गुजरे हैं, इंतहाई लतीफ़ुल मिजाज थे, लेकिन उनकी अहलिया मोहतरमा इंतहाई कसीफ़ुल मिजाज थी, तेज़ दुरुस्त तल्ख ज़ुबान। तो उनके एक सरहदी पठान मुरीद हो गए, और वो हजरत के पास घर पे गए तो वो लताड़े सुन रहे थे उनकी बीवी के, तो वो कहने लगे खोचा ये क्या हो रहा है, ये हमें तो बर्दाश्त नहीं है, हमारा मुर्शद को कोई बोलेगा तो हम तो सुनेगा नहीं। तो बुज़ुर्ग से उन्होंने कहा हज़रत मिर्ज़ा मज़हर जाने जाना रहमतुल्लाह अलैह से, तो हज़रत ने फरमाया कि भाई मेरी बुज़ुर्गी इसी पर रखी हुई है, मुझे ये मेरे साथ ये मामला है कि अगर मैं इसके साथ अच्छा रहूँगा तो तुम्हारी विलायत बाकी है, और अगर तुम इसको नहीं निभाओगे तो तुम्हारी विलायत ख़त्म हो जाएगी। मेरी तो बुज़ुर्गी इसी पर रखी हुई है, सारी निज़ाम है अल्लाह तबारक व ताला का। तो क्या क्या खैर अल्लाह पाक उसके ज़रिए से ज़ाहिर फरमाएगा, मादी एतबार से क्या तरक्की होंगी, रूहानी एतबार से क्या होंगी, हमें कुछ नहीं मालूम होता। तो मर्द की ज़िम्मेदारी ये दी गई कि आशरूहुन्न बिलमारूफ़, ज़िंदगी गुजारो उनके साथ खुश उसलूबी के साथ, बेहतरी के साथ, भलाई के साथ। और औरतों की ज़िम्मेदारी ये दी गई कि तुम मान के चलने वाली बनो, خواتین کی ذمہ داری میں مان کے چلنا ہے، اور مردوں کی ذمہ داری میں خوش اخلاقی اور ان کی رعایت کرنا ہے۔ بس یہ دو باتیں اس وقت میرے ذہن میں آئیں کہ میں بات زیادہ لمبی بھی نہ کروں تاکہ آپ کو بورنگ نہ ہو، اور پھر اس کے ساتھ ساتھ یہ مختصر کچھ ارشادات اپنے معاشرت کے بارے میں جو اصولی طور پر ہیں اور اس کی ایک سائڈ پر ہیں، صرف ان معاشرت کے اصول تو بہت بڑے ہیں، لمبے ہیں، اور احکام بھی بہت تفصیل طلب ہیں، اسی پر میں اپنی بات کو ختم کرتا ہوں۔ اللہ تعالی ہم سب کو عمل کی توفیق نصیب فرمائے۔ اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد وبارك وسلم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين۔ اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم۔ اللهم الف بين قلوبنا واصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات الى النور وجنبنا الفواحش ما ظهر منها ما بطن، وبارك لنا في اسماعنا وابصارنا وقلوبنا وأزواجنا وذرياتنا، وتب علينا إنك أنت التواب الرحيم، وجعلنا شاكرين لنعمتك مثنين بها قابليها واتمها علينا۔ اللهم إنا نسألك الثبات في الأمر، ونسألك عزيمة الرشد، ونسألك شكر نعمتك وحسن عبادتك، ونسألك لسانا صادقا وقلبا سليما وخلقا مستقيما۔ ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين، وجعلنا للمتقين إماما۔ ربنا تقبل منا انك انت السميع العليم، وتب علينا انك انت التواب الرحيم۔ وصلي وسلم وبارك على سيدنا مولانا محمد وعلى اله واصحابه اجمعين، برحمتك يا ارحم الراحمين۔